پاکستان میں اس وقت رات کے 10، بھارت میں 10:30، اور یہاں ہماری اسٹوڈیوز کی گھڑیوں میں دن کے 12 بج رہے ہیں۔ وائس آف امریکہ واشنگٹن کی اردو سروس سے میں ہوں خالد حمید، خبروں کے ایک اور بلٹن کے ساتھ۔ پاکستان کے قبائلی علاقے شمالی وزیرستان میں مشتبہ امریکی ڈرون حملوں میں کم از کم 7 مبینہ عسکریت پسند ہلاک ہو گئے ہیں۔ مقامی ذرائع کے مطابق بغیر پائلٹ کے جاسوس طیاروں سے شوال کے علاقوں میں مشتبہ شدت پسندوں کے ٹھکانوں کو نشانہ بنایا گیا۔ ڈرون طیاروں سے کنڈ اور منگوتری میں 2 مختلف مکانات پر 4 میزائل داغے گئے۔ مرنے والے شدت پسندوں کی شناخت کے بارے میں فوری طور پر مصدقہ معلومات حاصل نہیں ہو سکی ہیں، لیکن بعض اطلاعات کے مطابق ان حملوں میں غیر ملکی عسکریت پسند مارے گئے ہیں۔ شمال مشرقی بھارت میں 76 افراد کے خلاف غصے کا اظہار کرتے ہوئے سینکڑوں مظاہرین نے احتجاج کیا، جنہیں اس ہفتے قبائلی عسکریت پسندوں نے مربوط حملوں میں ہلاک کر دیا تھا۔ یہ مظاہرہ جمعے کے روز آسام کے مرکزی شہر گوہاٹی میں ہوئے۔ مظاہرین نے کتبے اٹھائے ہوئے تھے جن پر اس علیحدگی پسند گروپ کے خلاف نعرے درج تھے جس پر ان حملوں کا شبہ ہے۔ احتجاجیوں نے صوبائی حکومت پر بھی الزام لگایا کہ وہ لوگوں کے تحفظ میں ناکام رہی ہے۔ بھارت نے گزشتہ ہفتے آسام میں کم از کم 80 افراد کو ہلاک کرنے والے قبائلی عسکریت پسند گروہ کے خلاف سخت کاروائی کے لیے بھوٹان، میانمار اور بنگلہ دیش سے تعاون طلب کیا ہے۔ پولیس کا خیال ہے کہ نیشنل ڈیموکریٹک فرنٹ آف بوڈو لینڈ تنظیم سے منسلک ایک گروہ آسام میں چائے کے باغوں میں کام کرنے والے کارکنوں کے خلاف ہونے والے مہلک حملوں کا ذمہ دار ہے۔ این ڈی ایف بی ایک علیحدگی پسند تنظیم ہے جو نسلی بوڈو قبائل کے لیے ایک علیحدہ وطن کے لیے مسلح کاروائیاں کرتی آ رہی ہے۔ اسلامک اسٹیٹ یا داعش جنگجو گروپ کے قبضے والے شام کے علاقے میں حکومت کے فضائی حملوں میں کم از کم 37 شہری ہلاک ہو گئے ہیں۔ برطانیہ میں قائم شام کے حقوق کے نگراں گروپ نے بتایا کہ یہ حملے الباب اور اس کے قریبی قصبے قباسین میں کیے گئے، اور مرنے والوں میں 2 خواتین اور 7 بچے شامل ہیں۔ گروپ نے جمعرات کے روز مرنے والوں کی تعداد 21 بتائی تھی۔ شمال مشرقی حلب کا یہ علاقہ داعش کے کنٹرول میں ہے اور یہ حکومت کی بمباری کا نشانہ بنتا رہتا ہے۔ امریکی قیادت میں اتحادی گروپ ان باغیوں کو شمال مشرقی شام اور شمالی عراق میں ان کے مضبوط ٹھکانوں سے دھکیلنے کے لیے فضائی حملے کرتا رہتا ہے۔ بحر ہند میں آنے والی تباہ کن سونامی کو 10 سال پورے ہونے پر مختلف ممالک میں اس قدرتی آفت میں ہلاک ہونے والوں کی یاد میں دعائیہ تقریبات کا اہتمام کیا گیا۔ سن 2004 میں انڈونیشیا کے جزیرے سماٹرا کے ساحلوں کے قریب بحر ہند میں زیر آب 9.1 شدت کے زلزلے سے اٹھنے والی سونامی سے انڈونیشیا، بھارت، سری لنکا اور تھائی لینڈ میں تباہی آئی اور 2,26,000 افراد ہلاک ہو گئے۔ سویڈن کی ایک مسجد میں ایک مشتبہ حملے کے بعد آگ لگ گئی اور متعدد افراد زخمی ہو گئے۔ ایسکیسون کی اس مسجد میں کرسمس کے روز آگ کے باعث درجنوں افراد کو ہنگامی طور پر باہر نکلنا پڑا۔ عہدیداروں نے اس کا الزام کسی پر عائد نہیں کیا ہے۔ آذربائیجان میں سرکاری وکلا نے یہ کہہ کر امریکی اعانت سے چلنے والے ایک نشریاتی ادارے پر چھاپہ مارا کہ ان کے پاس اسے بند کرنے کے عدالتی احکامات ہیں۔ ریڈیو فری یورپ ریڈیو لیبرٹی نے جمعے کو بتایا کہ دارالحکومت باکو میں ان کے بیورو میں پروسیکیوٹر آفس کے 10 افسران داخل ہوئے، جن کے ساتھ مسلح پولیس اہلکار بھی تھے۔ ادارے نے ایک تصویر جاری کی ہے جس میں عملے کے لگ بھگ 20 سرکان کو ایک جگہ بیٹھے ہوئے دکھایا گیا ہے، جبکہ حکام بیورو کی تلاشی لے رہے ہیں۔ ریڈیو فری یورپ ریڈیو لیبرٹی کے حکام کے حوالے سے بتایا گیا ہے کہ یہ کاروائی غیر ملکی ادارے سے چلنے والے اداروں کے خلاف جاری تحقیقات کا حصہ ہے۔ یوکرینی عہدیدار اور روس نواز باغیوں کے نمائندے جمعے کے روز بات چیت کے دوسرے دور کے لیے بیلاروس کے دارالحکومت منسک میں جمع نہیں ہوئے۔ بیلاروس کے عہدیداروں نے جمعے کے روز اعلان کیا کہ مذاکرات میں تعطل پیدا ہو گیا ہے، لیکن انہوں نے اس کی کوئی وجہ نہیں بتائی۔ یہ بھی واضح نہیں کہ بعد میں کسی تاریخ پر یہ بات چیت ہوگی کہ نہیں۔ خبریں ختم ہوئیں۔
پیش خدمت ہے پروگرام ہر دم رواں ہے زندگی، پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہردم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہی ہیں پروڈیوسر سعدیہ اسد اور انجینئر نیلسن لوپس. ہمارا یہ پروگرام پاکستان میں ریڈیو پر میڈیم ویو 972 پر پاکستان اور بھارت کے لیے اور دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے. ہماری ویب سائٹ voaurdu.com پر جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. تو لیجیے آج کا پروگرام شروع کرتے ہیں.
It's the holiday season.
Happy holiday.
It's the holiday
Happy
season.
Holiday.
Happy holiday.
Happy holiday.
Happy holiday.
While the merry bells keep ringing.
Happy holiday to you.
جی امریکہ میں آج کل جاری ہے ہالیڈے سیزن. ہالیڈے سیزن عام طور پر نومبر کے آخر سے سالے نو تک جاری رہتا ہے اور یہ وہ دن ہیں جس دوران امریکہ میں تھینکس گیونگ یا یوم تشکر کا تہوار آتا ہے, کرسمس کا تہوار آتا ہے اور جب نئے سال کا آغاز ہوتا ہے. ان دنوں کو امریکی مخصوص کرتے ہیں اپنے لیے, اپنے خاندانوں, دوستوں اور عزیزوں کے لیے اور سال بھر کی بچتوں کو خرچ کرتے ہیں اپنے گھرانوں, عزیزوں, رشتے داروں اور دوستوں کو تحائف دینے پر اور ان کے ساتھ مل کر دعوتیں کھانے پر, گھومنے پھرنے پر اور اپنے عزیزوں رشتے داروں سے ملنے کے لیے سفر کرنے پر. ان دنوں سرکاری اور نجی عمارتیں اور شاپنگ مالز رنگا رنگ کے کمکموں اور دوسری آرائشی چیزوں سے آراستہ کیے جاتے ہیں اور سجے سجائے اور خوبصورت موسیقی سے گونجتے شاپنگ مالز خریداروں سے بھر جاتے ہیں جو دل بھر کر خریداری کرتے ہیں, اپنی پسندیدہ چیزیں سال بھر کے سستے ترین نرخوں پر خریدتے ہیں, ایک دوسرے سے تحائف کا تبادلہ کرتے ہیں اور تحائف کا لین دین فضا میں محبتوں اور خلوص کے رنگ بکھیر دیتا ہے اور یہ خلوص غریبوں, مسکینوں, یتیموں اور بے سہارا لوگوں تک بھی تحائف اور کھانے پینے کی اشیاء کی صورت میں پہنچایا جاتا ہے اور لوگ ایک دوسرے کو اور کچھ کہیں نہ کہیں یہ ضرور کہتے ہیں. ہر سال امریکی لوگ ہالیڈے سیزن بڑے اہتمام سے مناتے ہیں لیکن پاکستان کے ہائی اسکول کے 15 سے 17 سال کی عمروں کے ان طالب علموں کے لیے یہ سیزن ایک منفرد, انوکھا اور شاید زندگی بھر کا ایک یادگار اور خوبصورت تجربہ ہے جو امریکی محکمہ خارجہ کے یوتھ ایکسچینج اینڈ اسٹڈی پروگرام کے تحت یہاں ایک سال کے لیے ہائی اسکولوں میں تعلیم حاصل کر رہے ہیں اور اپنے میزبان امریکی گھرانوں کے ساتھ ان کے گھر کے فرد کی طرح رہ رہے ہیں. یہ طالب علم اس ہالیڈے سیزن کو کس طرح منا رہے ہیں, وہ بے چین ہیں اپنے یہ تجربات اور دلچسپ کہانیاں دنیا بھر کے لوگوں کو سنانے کے لیے. اور ان کہانیوں کو آپ تک پہنچانے کے لیے ہم نے آج کے پروگرام میں دعوت دی ہے پاکستان سے یہاں امریکہ میں اس وقت تعلیم حاصل کرنے والے 107 طالب علموں کے کچھ نمائندہ طالب علموں کو. تو کہانیاں سنانے کے لیے بے چین ان طالب علموں کو کچھ دیر کیوں نہ اور بے چین کریں اور آپ کے لیے پیش کرتے ہیں اس دوران ان کا مختصر تعارف. وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں امریکی محکمہ خارجہ کے زیر اہتمام جاری کینیڈی لوگر یوتھ ایکسچینج اینڈ اسٹڈی پروگرام کے تحت یہاں امریکی ہائی اسکولوں میں ایک سال کی تعلیم حاصل کرنے والے 107 طالب علموں کے کچھ نمائندہ طالب علم جو اپنے امریکی میزبان گھرانوں کے ساتھ ان کے گھر کے فرد کی طرح رہ رہے ہیں. ہمارے مہمان ہیں کراچی پاکستان کے طلال سید جو امریکی ریاست میساچوسٹس کے ایک ہائی اسکول میں ایک سال کی تعلیم حاصل کر رہے ہیں, سیالکوٹ پاکستان کی کشف اقبال جو امریکی ریاست میزوری کے ایک ہائی اسکول میں ایک سال کے لیے زیر تعلیم ہیں, ساہیوال پاکستان کے صہیب ناشد جو امریکی ریاست وائیومنگ کے ایک ہائی اسکول میں ایک تعلیمی سال گزار رہے ہیں, کراچی پاکستان کی عروج عثمانی جو منیسوٹا کے ایک ہائی اسکول میں ایک سال کے لیے تعلیم حاصل کر رہی ہیں, اور گلگت بلتستان کی ارم فاطمہ جو امریکی ریاست میزوری کے ایک ہائی اسکول میں ایک تعلیمی سال گزارنے کا موقع حاصل کر رہی ہیں. ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/hardamrawahaizindagi اور ہمارا دوسرا لنک ہے facebook.com/yasminjameelvoaurdu. ہمارے سبھی مہمان اس وقت موجود ہیں امریکہ کی مختلف ریاستوں سے ٹیلی فون پر ہمارے ساتھ. اپنے ذہین اور باصلاحیت پاکستانی نوجوانوں کو ہر دم رواں ہے زندگی میں خوش آمدید اور ہیپی ہالیڈے کہتے ہوئے آج کا پروگرام شروع کرتے ہیں. السلام علیکم طلال سید صاحب. السلام علیکم طلال سید.
وعلیکم السلام.
بے حد شکریہ آپ نے ہمارے پروگرام ہر دم رواں ہے زندگی کے لیے وقت نکالا. السلام علیکم کشف اقبال. کشف اقبال ہمارے ساتھ موجود ہیں. السلام علیکم کشف اقبال. السلام علیکم صہیب ناشد.
وعلیکم السلام. جی کیسی ہیں؟
میں ٹھیک ہوں. بہت شکریہ صہیب ناشد ہمارے پروگرام کے لیے وقت نکالنے کا. السلام علیکم عروج عثمانی.
وعلیکم السلام.
بہت شکریہ آپ کا بھی. السلام علیکم ارم فاطمہ.
السلام علیکم یاسمین صاحبہ.
بہت شکریہ آپ نے ہمارے اس پروگرام کے لیے وقت نکالا اور ہم امید کرتے ہیں کہ کشف اقبال بھی ہمارے ساتھ موجود ہیں. السلام علیکم کشف اقبال. کشف اقبال کی آواز ہم تک نہیں آ رہی لیکن ہمیں ہماری پروڈیوسر بتا رہی ہیں کہ ہمارے ساتھ موجود ہیں. تو گفتگو کا آغاز کرتے ہیں طلال سید سے. طلال ہمارے سننے والوں کو بتائیے کہ یوتھ ایکسچینج پروگرام کا حصہ بننے کے لیے پاکستان کے ہائی اسکولوں کے طالب علم کن مراحل سے گزرتے ہیں اور امریکہ آ کر انہیں میزبان گھرانوں کے ساتھ ایک سال تک رہنے کے دوران کیا کیا سہولیات ملتی ہیں؟
جی یہ جو یوتھ ایکسچینج اسٹڈی پروگرام ہے پہلے یہ تو آپ اس کی یہ شرط ہوتی ہے کہ آپ کو 15 سے 17 سال کے بچوں کے تک کے لیے یہ ہوتا ہے. پھر یہ ہوتا ہے کہ آپ جب آپ پاکستان کے لیے INPK.org جو سائٹ ہے وہاں پہ جا کے آپ فارم فل کرتے ہیں. فارم فل کر کے جب آپ سینڈ کرتے ہیں تو وہ آپ کو جو ہے ایک ٹیسٹ کے لیے بلاتے ہیں جو کہ انگلش ٹیسٹ ہوتا ہے. اس ٹیسٹ کا مقصد یہ ہوتا ہے وہ ایک طریقے کا رائٹنگ اور لسننگ ٹیسٹ ہوتا ہے جس کے اندر وہ آپ کی جو ہے سننے کی صلاحیت اور انگلش سمجھنے کی صلاحیت جو ہے چیک کرتے ہیں. جب آپ اس ٹیسٹ میں کلیئر ہو جاتے ہیں تو پھر وہ آپ کو جو ہے اگلا مرحلہ انٹرویو کا ہوتا ہے. انٹرویو کے اندر جو ہے آپ کا انٹرویو کے دو مرحلے ہوتے ہیں. انٹرویو کا ایک مرحلہ ہوتا ہے گروپ ڈسکشن اور ایک آپ کا الگ انٹرویو. گروپ ڈسکشن میں جو ہے یہ لوگ اسٹاف ممبرز آپ کو 5 سے 6 بچے لے کر یا پھر ایک بچوں کا ایک گروپ لے کر جو ہے ان کو ایک کمرے میں اکیلے بٹھاتے ہیں اور ان کو جو ہے ایک ٹاپک دے دیتے ہیں کہ آپ اس پر جو ہے آپ بات کریں. دراصل اس کا مقصد یہ ہوتا ہے کہ وہ لوگ دیکھتے ہیں کہ بچہ کتنا جو ہے کمپرومائزنگ ہے اور کتنا دوسروں کو چانس دے رہا ہے, اس کی باڈی لینگویج کیسی ہے اور وہ کس طریقے سے بات کر رہا ہے. پھر جو ہے اس کے بعد جو ہے آپ کا جو اکیلا انٹرویو ہوتا ہے اس کے اندر جو ہے آپ کا جو ہے آپ کی وہ جو ہے ہابیز پوچھتے ہیں آپ کو. یہ دیکھتے ہیں وہ دیکھتے ہیں کہ بچہ کتنا ولنگ ہے, کتنا وہ کس طریقے سے پاکستان کو ریپرزینٹ کر سکے گا اور مطلب کمپرومائزنگ بھی ہے تھوڑا سا اور کتنی اس کے اندر صلاحیت ہے چیزوں کو اپنے اندر لینے کی. پھر جو ہے جب آپ انٹرویو میں پاس ہو جاتے ہیں تو پھر اس کے بعد ایک بہت ہی امپورٹنٹ مرحلہ آتا ہے, اس کو وہ ہوتی ہے فائنل اپلیکیشن کہلاتی ہے. وہ اس کے اندر جو ہے آپ کی جو ہے ساری جو ہے آپ کی امپورٹنٹ انفارمیشن ہوتی ہیں, آپ کے میڈیکل انفارمیشن ہوتی ہے اور جو ہے ایک اس کے اندر ایک لیٹر ہوتا ہے جو کہ آپ نے اپنی میزبان فیملی کو لکھنا ہوتا ہے, وہ آپ لکھتے ہیں اور بہت سی جو ہے آپ کیا کرتے ہیں, آپ کی ہر روز کی زندگی سارا اس کے اندر بھی ہوتا ہے
تاکہ وہ جو میزبان گھرانے ان کو پتہ لگ جائے کہ ہمارے گھر جو رہنے آ رہا ہے مہمان وہ کن عادتوں کا مالک ہے تو اس کے ساتھ ہم لوگ کس طرح ہینڈل کریں گے. یہی کہا آپ نے.
جب آپ کی اپلیکیشن آپ دیتے ہیں نا تو تاکہ وہ میزبان گھرانے جو بچوں کو اپنے گھر میں رکھنا چاہتے ہیں وہ پڑھتے ہیں آپ کی پوری اپلیکیشن, آپ کیا کیا کرتے ہیں, آپ کیا کیا کرنا پسند ہے, تو اس سے وہ جو ہے آپ کو اگر وہ آپ کی ان کو پسند آ جاتے ہیں تو وہ آپ کو اپنے گھر میں
رہنے کی اجازت دے دیتے ہیں. اور اس دوران ان کو جلدی سے بتائیے کہ کیا کیا اور سہولیات ملتی ہیں.
اس دوران جب آپ ایک سال ان کے گھر میں رہتے ہیں تو آپ کو الگ کمرہ ملتا ہے, 3 وقت کا کھانا ملتا ہے اور جو ہے ماہانہ جو ہے $125 ملتے ہیں آپ کے ہر روز کے کام کے لیے اور خرچہ ملتا ہے.
اور اس کے علاوہ اور اگر کوئی اور ضرورت پڑے تو میزبان گھرانے بھی مدد کر سکتے ہیں اگر وہ چاہیں تو.
جی اگر وہ چاہیں تو وہ مدد کر سکتے ہیں. اور اس کے علاوہ اگر آپ بہت ہی کوئی جو ہے ٹھنڈی اسٹیٹ میں ہیں تو آپ کا ہمارا ایک الاؤنس ہوتا ہے جو کہ کہلاتا ہے انسیڈینٹل الاؤنس. وہ $300 ہوتے ہیں, وہ آپ پورے سال میں خرچ کر سکتے ہیں. وہ کچھ کچھ چیزوں پہ آپ کو یہ ہوتا ہے کہ آپ وہ چیز خریدتے ہیں اور وہ آپ کو پیسے جو
پیمنٹ کر دیتے ہیں. بالکل, بے حد شکریہ طلال سید. آپ سے ہالیڈے سیزن کی بات بھی کریں گے لیکن وہ بعد میں. اس وقت ہم گفتگو میں شامل کریں گے سیالکوٹ کی کشف اقبال کو اور ان سے پوچھیں گے کہ کیسا لگ رہا ہے امریکہ میں پہلا ہالیڈے سیزن. جی کشف,
السلام علیکم.
وعلیکم السلام.
بہت اچھا لگ رہا ہے یہ, یہاں پہ سارا ہالیڈے سیزن سب کچھ ڈفرینٹ ہے لیکن سب یہ ڈفرینس جو ہے نا اس کو سب انجوائے کر رہے ہیں. کچھ بھی ایسا جو ہے پاکستان میں نہیں ہوتا, ہر چیز ڈفرینٹ ہے لیکن یہ لوگ ہر چیز سیلیبریٹ کرتے ہیں اور گفٹ ایکسچینج کر رہے ہیں اور آج کل تو کرسمس سیزن ہے نا تو اس میں یہ لوگ گفٹ ایکسچینج کرتے ہیں, کرسمس ٹری جو ہے وہ ڈیکوریٹ کرتے ہیں اور یہ بہت ایک اچھا ایکسپیرینس ہے. کبھی بھی ایسے ہم ایسا کچھ بھی نہیں کرتے تو یہ بہت مزہ آ رہا ہے.
تو آپ نے آپ کے میزبان گھرانوں کے ساتھ آپ نے مل کر ان کا کرسمس ٹری سجایا؟
ہاں ان کے ساتھ مل کے سب کچھ سب ایکٹیویٹیز جو ہیں وہ سب کر رہے ہیں. کرسمس ٹری ڈیکوریٹ کیا, گفٹ وغیرہ ریپ کیے, پھر گفٹ ایکسچینج کیے فرینڈس کے ساتھ, فیملی کے ساتھ, اور ہاں یہ سب کچھ سارا کچھ ہم فیملی کا پارٹ کنسیڈر کرتے ہیں یہ لوگ ہمیں. تو سب کچھ ساری جو ایکٹیویٹیز فیملی کا رہی ہوتی ہے وہ سارا کچھ ہم بھی کر رہے ہوتے ہیں.
اچھا تو اس وقت آپ کو ڈفرینٹ لگ رہا ہے تو ہم یہی بات اب پوچھتے ہیں ساہیوال پاکستان کے صہیب ناشد سے جو اس وقت وائیومنگ سے ٹیلی فون پہ ہمارے ساتھ ہیں. صہیب ناشد یہ بتائیے کہ ایک مسلمان ہونے کے ناطے کبھی آپ نے سوچا تھا کہ آپ کبھی امریکی تہواروں کو نہ صرف اتنے قریب سے دیکھیں گے بلکہ اس کا براہ راست حصہ بن کر اسے منائیں گے بھی, تو کیسا لگا ایک مسلمان نوجوان کو ایک مسیحی گھرانے کے گھر کے ایک فرد کی طرح کرسمس مناتے ہوئے؟
جی بالکل, پہلے تو سب سننے والوں کو السلام علیکم.
وعلیکم السلام.
جی اور یہ بہت ایک اہم بہت اچھا ایکسپیرینس تھا, یہاں پہ سب کچھ نیا تھا اور پورے سال میں یہ ہمیں جو ان کے تہوار جو ایکسپیرینس کرنے کا موقع ملا یہ بہت ہی زبردست ایکسپیرینس تھا. یہاں آنے سے پہلے ہمیں بہت سی ان لوگوں کے بارے میں مس انڈرسٹینڈنگس تھی اور بہت سی چیزیں تھیں جو ہمیں صحیح نہیں پتا تھی. میں پہلے یہ سوچتا تھا کہ یہ لوگ اپنی فیملی کو اتنی امپورٹینس نہیں دیتے اور مطلب ان کی جو لائف ہے وہ بہت کنفائنڈ ہے اپنے گھر کے اندر, پر یہاں پہ آ کے پتا چلا ہے کہ یہ لوگ بہت امپورٹینس دیتے ہیں اپنے ریلیٹیوز کو. میں نے اب تک جتنے بھی ان کے تہوار ایکسپیرینس کیے ہیں ان کے سب فیملی ممبرز انوائٹیڈ ہوتے ہیں, گھر میں گیدرنگ ہوتی ہے اور بہت اچھا ایٹموسفیئر کریٹ ہو جاتے ہیں.
تو آپ نے کبھی سوچا تھا, ہمارا سوال تو وہی ہے, سوچا تھا؟
جی بالکل, میں نے تو کبھی نہیں سوچا تھا کہ کرسمس اس طرح سیلیبریٹ کرنے کا موقع ملے گا اور اس طرح سے بالکل ایک سب کچھ نئے تہوار ایکسپیرینس کرنے کا موقع ملے گا. ہم تو صرف عید سیلیبریٹ کرتے تھے اور اسی پہ خوش ہو جاتے تھے سال میں.
تو کیا پھر آپ نے کرسمس پر آپ کا دل چاہا کہ آپ اس میں عید کی جو آپ کی اپنی مخصوص ڈش ہے شیر خورمہ وغیرہ وہ بھی ان کے تہوار میں شامل کر لیں؟
جی بالکل, ہم نے یہاں پہ کھیر بنائی تھی کرسمس پہ.
اچھا اچھا, تو آپ نے ایک پاکستانی رنگ ان کے کرسمس کے رنگ میں شامل کیا. تو اور آپ نے اس موقع پر جو ہے پاکستانی ثقافت کے کس کس رنگ کو اپنے گھرانے کے کرسمس کے رنگوں میں شامل کیا؟
اور یہاں پہ مین تو میں نے کھیر بنائی تھی کرسمس میں اور یہاں پہ بہت سارے مہمان آئے ہوئے تھے ان کے گھر میں, ہمارے گھر میں, تو ان مہمانوں کے ساتھ ہم ڈسکس کرتے ہیں پاکستان کو, پاکستانی کلچر کو, تو بہت اچھا لگا مختلف لوگوں سے ملنا اور ان کے ساتھ اپنا کلچر ڈسکس کرنا.
تو آپ نے پاکستانی لباس پہنا کرسمس کے موقع پر؟
نہیں, کرسمس کے موقع پر تو میں نہیں پہن سکا پاکستانی لباس, پر ہم نے یہاں پہ ان کے ساتھ عید سیلیبریٹ کی تھی. تو جب جی بالکل, جب عید تھی تو میری ہوسٹ فیملی نے اور سب نے ہم نے پاکستانی لباس پہنا تھا اور پاکستانی کھانے بنائے تھے.
اور تو ان کے تہوار پر آپ نے انہی کا لباس پہنا اور ان کے ساتھ وہی کچھ کیا جو کچھ وہ لوگ کر رہے تھے ان کے گھر کے فرد کی طرح. بے حد شکریہ صہیب ناشد, ہماری گفتگو ابھی جاری ہے لیکن اس وقت بے چین ہے کراچی پاکستان کی عروج عثمانی اپنے ہالیڈے سیزن کی کہانی سنانے کو. تو عروج عثمانی آپ کو امریکہ میں اپنی زندگی کا پہلا ہالیڈے سیزن کیسا لگا؟
بہت بہت شکریہ سب سے پہلے تو کہ آپ نے اس پروگرام میں شامل ہونے کی دعوت دی, اور تمام سامعین کو بھی السلام علیکم.
وعلیکم السلام.
بہت مزہ آ رہا ہے. میرا ہالیڈے سیزن سب سے, میں کہوں گی سب سے اچھا جا رہا ہے, کیونکہ میں دوسری اسٹیٹ میں آئی ہوئی ہوں. ویسے تو میں ٹپکلی منیسورا میں ہوتی ہوں, لیکن آج کل میں ہالیڈے سیزن منانے کے لیے ساؤتھ ڈیکوٹا میں ہوں. تو ساؤتھ ڈیکوٹا میں میری فیملی کی امی اور ابو ہیں, تو وہاں پہ سارے بہن بھائی جمع ہوئے ہیں. اور جیسے صہیب نے کہا آنے سے پہلے, میرے بھی ایسے خیالات تھے کہ امریکہ میں سب لوگ اپنے ہی اپنے ساتھ رہتے ہیں, اپنی زندگی, اپنا سب کچھ. لیکن یہاں آنے کے بعد پتہ چلا کہ جیسے پاکستان میں سب لوگ اپنی فیملی کے ساتھ ٹائم گزارتے ہیں, ویسے یہاں بھی سب لوگوں کو بہت یہ لوگ انجوائے کرتے ہیں, بات چیت کرتے ہیں, ساتھ بیٹھ کے کھانا کھاتے ہیں. یہاں میری اس میزبان گھرانے کے اندر کارڈز گیم کھیلنے کا بہت رواج ہے. کل سے ہم لوگ بہت سارے ڈفرینٹ کارڈز گیم کھیل رہے ہیں, مونوپلی ہے اور مختلف کارڈز گیم ہے. تو یہ سارے جو چیزیں ہیں یہ بہت اچھا ایکسپیرینس لگ رہا ہے کہ خالی گفٹس نہیں, جیسے ہم لوگ کیا ہوتا ہے عید میں گھر میں بیٹھ کے بیٹھک کے اندر گفتگو ہوتی ہے, یہاں بھی اسی طرح کا رواج ہے. بہت مزہ آ رہا ہے.
تو اب اس بارے میں ہم پوچھتے ہیں ارم فاطمہ سے, جو ہمارے ساتھ اس وقت ٹیلی فون موجود ہیں. ارم فاطمہ, آپ بتائیے کیسی لگی آپ کو کرسمس کی رونقیں, اور تھینکس گیونگ کے فیملی ڈنرز کیسے لگے, اور شاپنگ مالز کی سیلز کیسی لگیں, اور بتائیے کچھ ہمارے سننے والوں کو کہ ہالیڈے سیزن آپ کا کیسے گزر رہا ہے.
بالکل یاسمین صاحبہ, سب سے پہلے میں السلام علیکم کہنا چاہتی ہوں پاکستان کو اور باقی سننے والوں کو. واقعی میرا ہالیڈے سیزن بہت بہت اسپیشل جا رہا ہے, کیونکہ دسمبر کا مہینہ بہت زیادہ امریکی لوگوں کے لیے بہت زیادہ اسپیشل ہے, اور میری فیملی میں میرے جو سبلنگز ہیں سب باہر امریکہ کے دوسرے اسٹیٹس میں رہتے ہیں اسٹڈیز کے لیے, لیکن پہلی بار وہ ادھر گھر پہ آئے ہوئے ہیں اور گیدرنگ ہے, لیکن اس لیے میں بہت زیادہ انجوائے کر رہی ہوں. میرے تین سبلنگز تھے جو جن کے ساتھ میں ملی بھی نہیں تھی ابھی تک, اور اب میں ان سے ملی ہوں, اور بہت زیادہ مزہ آ رہا ہے ان کے ساتھ. باہر شاپنگ کے لیے جاتے ہیں ہم, اور پھر موویز کے لیے جاتے, کھانا بناتے ہیں, کھاتے ہیں, پھر بہت زیادہ نئی چیزیں ایکسپیرینس کرنے کو مل رہی ہیں.
اچھا اچھا, تو گفٹس بھی ملے کرسمس کے موقع پر؟
بہت زیادہ گفٹ ملے, کیونکہ میرے سبلنگ جو ہیں, میرے سات سبلنگز ہیں, اور سب سے مجھے گفٹ ملے, تو بہت زیادہ گفٹ ملے تھے, بہت زیادہ میں نے انجوائے کیا ان کا کرسمس ایوننگ.
تو یہ طلال سید, آپ سے ہم یہ پوچھیں گے کہ انہی دنوں جب کہ کرسمس کا سیزن یا ہالیڈے سیزن تھا, یہاں پاکستانی امریکیوں نے اور پاکستانی جو یہاں مقیم ہیں انہوں نے سانحہ پشاور کی ایک سوگوار خبر بھی سنی تھی, اور جس نے ان کو بھی بہت رنجیدہ کر دیا تھا. تو پھر آپ کے جو پاکستان کے یوتھ ایکسچینج اسٹوڈینٹس ہیں, انہوں نے جب یہ خبر سنی تو اس ہالیڈے سیزن میں وہ کس کیفیت سے گزرے, اور کیا ان کے غم میں ان کے میزبان گھرانے بھی شامل ہوئے, اور اگر وہ شامل ہوئے تو ان میزبان گھرانوں کی خوشیوں کو برقرار رکھنے کے لیے پھر ان ایکسچینج اسٹوڈینٹس نے کیا کوششیں کی؟
جی, پہلے تو یہ کہ جب خبر سنی تھی تو بہت ہی زیادہ کوئی افسوس ہوا تھا. یہاں پر ہم لوگ اتنے دور گھر سے ہیں, پھر ہمارے جو بہت سارے دوست ہیں جو کہ پشاور میں رہتے ہیں, ان کے کچھ کزنز وغیرہ ان کی بھی ڈیتھ ہو گئی تھی اس میں. تو اب ہماری یہ ذمہ داری تھی کہ ہم یہاں پر اپنے میزبان گھرانوں امریکہ میں جو ہمارے دوست بنے ہیں ان کو ہم بتائیں کہ یہ جو ہے یہ سب ہم سے الگ ہے, اور ہم ایسا کچھ نہیں کرتے. پاکستانی جو ہے اس کو نہیں صحیح مانتے ہم. تو اس کے لیے جو ہے ہم نے, اور مطلب بہت سارے یہ اسٹوڈینٹس نے جو ہے شمعیں جلائیں, شمعیں روشن کیں. اس سے یہ ہوا کہ جب لوگوں کی جو ہے اٹینشن ہوئی ان کی طرف, تو ان کو پھر یہ باتیں ایکسپلین کرنے میں بہت آسانی ہوئی. اور میں نے بھی اپنے میزبان گھرانے کے ساتھ جو ہے ٹاؤن سینٹر میں ہمارا ایک اسٹیچو بنا ہوا ہے جس کو ہم پیس اسٹیچو کہتے ہیں. تو کوئی بھی یہاں پر جو کوئی بھی حادثات وغیرہ ہوتے ہیں تو سارے لوگ وہیں جمع ہو کر جو ہے سارے دعائیں وغیرہ کرتے ہیں, یا پھر کوئی بھی کچھ کرتے ہیں, شمعیں جلاتے ہیں. تو یہاں پہ یہ لوگ بہت ہی, یہاں پہ جو ہمارے میرا میزبان گھرانا ہے انہوں نے مجھے بہت سپورٹ کیا. تو ہم نے شمعیں جلائیں, اور ساتھ ساتھ انہوں نے یہاں کے جو چرچ ہیں, میرا ٹاؤن کافی چھوٹا ہے تو टाउन में जो दो चर्च हैं, तो उन दोनों चर्चों ने साथ साथ अपनी जो बेल्स होती हैं, इनकी बहुत बड़ी बेल्स लगी हुई होती हैं चर्च की टॉप पे, तो 141 बार उन्होंने अपनी जो है चर्च की बेल्स बजाई उन बच्चों के ये जिनकी जाने पेशावर में चाहिए थी।
तो इस तरह ये हुआ कि ये हॉलीडे सीजन जो है वो इस रंजीदा खबर से थोड़ा सा मुतासिर हुआ, लेकिन आपके घर जो होस्ट फैमिलीज थी उन्होंने आपके इस गम में आपका साथ दिया, और उसके बाद फिर आपको इतना थोड़ा सा वक्फा मिल गया कि आपने जब इनकी तकरीबात शुरू हुई क्रिसमस की तो आपने उसमें खुशी से शिरकत करने की कोशिश की ताकि उनकी खुशियां भी बरकरार रहें।
जी बिल्कुल।
तो उरूज आसमानी आपने क्या किया, आपने जब ये खबर सुनी तो आपने इसके लिए कोई खास काम किया? आप सब लोग बताइए कि आपने फिर इस साने के बाद किस तरह आपने अपना रद्दअमल जाहिर किया और लोगों को बताया कि पाकिस्तान में इस वक्त जो कुछ हालात हैं उनके असल असबाब क्या हैं?
बिल्कुल, जब मैंने ये खबर सुनी थी तो मैं स्कूल जा रही थी, बल्कि रास्ते में ही सुनी थी रेडियो पर, तो उस वक्त तो मैं बहुत ज्यादा सकते में आ गई कि ये क्या हो गया, और काफी दिनों से मैं घर से भी दूर थी तो ज्यादा ही खबर लगी। लेकिन फिर मेरे होस्ट फैमिली जो है वो मेरे ही स्कूल में टीचर हैं, मेरे टीचर भी हैं स्कूल में, तो उन्होंने मेरे लिए सबसे पहले तो ये किया कि जो है ना मुझे घर वापस ड्रॉप किया, और जो है मैंने उस दिन हाफ डे जो है ना छुट्टी ले ली थी घर में। उसके बाद मेरे साथ मेरी होस्ट मॉम जो थी वो मेरे साथ घर में रुकी, उन्होंने मुझे बहुत तसल्ली दी। उसके बाद मैंने काफ़ी ज़्यादा, मैं उदास भी थी, घर से दूर भी थी, और काफ़ी सारे साथी हैं इसी प्रोग्राम के जिनके काफ़ी सारे घराने इससे मुतासिर हुए, तो मैं काफ़ी ज़्यादा उदास थी। तो मैंने अपनी होस्ट मॉम से डिस्कस किया कि क्या कर सकती हूँ मैं, तो फिर हमने एक इसी तरह एक ऑनलाइन कंपेन थी, तो ब्लैक बैंड जो हैं वो हमने अपनी अपना साथ दिखाने के लिए कि हम साथ हैं, हम उदास हैं, और पूरी दुनिया में खाली आप लोग अकेले नहीं, सब हैं, तो हमने ब्लैक बैंड बनाए थे और मैंने अपने स्कूल में अपने साथियों को बांटे। ये ब्लैक बैंड मेरे स्कूल के तमाम मुख्तलिफ साथी जो थे उन्होंने पहने थे स्कूल में, ये बात जाहिर करने के लिए कि हम पाकिस्तान अकेला नहीं, वो इस बात को समझते हैं। स्कूल में अभी तक बच्चे आते हैं मेरे पास और पूछते हैं कि हमने खबर देखी, तुम तो वहाँ नहीं रहती, तो मैं उन्हें फिर बताती हूँ कि किस तरह हम वहाँ नहीं रहते लेकिन हम एक हैं, और किस तरह हम लोगों को हम लोग मुतासिर हुए हैं। तो यहाँ के लोग बहुत ही साथ देने वाले हैं, दोस्तों ने जिस दिन मैं पहले दिन स्कूल गई तो फिर दोस्तों ने आके सब ने बहुत पूछा ब्रेक के अंदर, सब ने बहुत ही टीचर्स ने क्लासेस में स्पेशली अनाउंस हुआ था हमारे स्कूल में कि एक्सचेंज स्टूडेंट है पाकिस्तान से, तो एक मोमेंट ऑफ साइलेंस सबके लिए, उन बच्चों के लिए जिनकी जाने चली गई।
और इरम फातिमा आपने क्या किया इस मौके पर और क्या आपका तजुर्बा हुआ उस वक्त? इरम फातिमा,
जैसे ब्लैक आए थे उस तरह मैंने भी ब्लैक बैंड बनाए थे, मैं भी बहुत ज्यादा उदास थी और स्कूल में मैंने ये खबर सुनी थी, और मेरे होस्ट पेरेंट्स जो थे वो भी आउट ऑफ स्टेट गए हुए थे, तो मैं अकेली थी स्कूल में, मैंने ये सुना था, तो उस वक्त मैं स्कूल में ही मेरे टीचर्स को भी पता चला था और उन्होंने मुझे काफी सपोर्ट दिया। उन्होंने मुझसे पूछा कि कहाँ रहती हैं आप और ये क्या हुआ था ये वगैरह, तो मैंने उनको थोड़ा एक्सप्लेन किया कि ये हुआ था और पाकिस्तान तो सब एक ही है, लेकिन हम उधर तो नहीं रहते लेकिन उदास तो होते ही है। और फिर मैंने अपने फ्रेंड्स के लिए भी बनाए थे ब्लैक बैंड, और मैंने स्कूल में काफी सपोर्ट मिला था, मेरे फ्रेंड्स ने भी वो ब्लैक बैंड पहन के
आपके साथ शामिल हुए थे, आपके गम में शामिल हुए थे। सोहेब नाशिद, आपके स्कूल में कोई खास इस मौके पर कुछ रिएक्शन हुआ था? सोहेब
जी बिल्कुल, जी जी बिल्कुल। तो सबसे पहले तो जब मैंने इस वाक्य का सुना तो मुझे बहुत ज्यादा अफसोस हुआ, और पहले दिन मैं खुद को बहुत कमजोर महसूस कर रहा था और मैं समझ रहा था कि मैं कुछ नहीं कर सकता इस मौके पर। उसके बाद फिर जब मैंने अपने दोस्तों से सुना और मैंने न्यूज में पढ़ा कि इस वाक्य के बाद पाकिस्तान का एक बुरा इमेज सामने आ रहा है और मुसलमानों का एक बुरा इमेज सामने आ रहा है, तो मैंने एक कैंडल लाइट विजिल अरेंज किया अपने एक टाउन में, एक पार्क में। तो सारा दिन बहुत सर्दी थी, स्नोफॉल होती रही, पर रात के वक्त जिस तरह से लोग आए इतनी सर्दी में तो बहुत अच्छा लगा लोगों को देख के। तकरीबन 40 से 50 लोग आए वहाँ कैंडल लाइट विजिल में, और वो भी इतनी सर्दी में। तो जिस तरह यहाँ के लोग आके हमारे साथ खड़े हुए और जिस तरह से एक मैसेज दिया पाकिस्तान को कि वो इस वक्त में अकेले नहीं है। और बिल्कुल, और वहाँ पे विजिल में मैंने लोगों को बताया कि ये पूरा पाकिस्तान इस तरह का नहीं है, और پاکستان کو جن مسائل کا سامنا ہے اور یہ لوگ ہم میں سے نہیں ہیں, یہ لوگ مختلف ہیں. اور
تو آپ کو ایک موقع بھی فراہم ہوا کہ آپ نے پاکستان کے بارے میں جو ایک نیگیٹو تاثر اس موقع پر مزید ابھرتا اس کو کم کرنے کی بھی کوشش کی.
بالکل.
اور اس کے بعد جب یہ اب اس کے ساتھ ہی فوراً ساتھ ہی ان کی تقریبات شروع ہو گئی, ان کے تہوار شروع ہو گئے, تو پھر کس طرح آپ نے اپنے آپ کو اس قابل کیا کہ ان کی خوشیوں کو بھی آپ برقرار رہنے دیں, کیونکہ ان کے لیے تو یہ خوشی کا سال کا بہترین موقع ہوتا ہے. اب آپ کی ہوسٹ فیملیز کا.
جی جی بالکل. میں نے تو اس کے بعد میں نے منڈے کو میں نے یہ ویجل آرگنائز کیا تھا, اور اس کے بعد کل جو تھا کرسمس تھی, تو ایک میں نے خود کو کافی سنبھالنے کی کوشش کی, اور میں نے کوشش کی کہ میں واقعے کا کم سے کم ذکر کروں. اور کل بھی کافی لوگ کٹھے تھے, کچھ لوگوں نے پوچھا کہ پاکستان کے بارے میں, تو میں نے یہی کوشش کی کہ میں اس کو اس کا کم ذکر کروں تاکہ ان لوگوں کی خوشیوں میں کوئی
زیادہ ان کی خوشیوں پر زیادہ اثر نہ پڑے. تو بے حد شکریہ صہیب ناشد, اور اپنے سبھی یوتھ ایکسچینج مہمانوں کا جس وقت ٹیلی فون پر امریکہ کی مختلف ریاستوں سے ہمارے ساتھ ہیں. ہماری پروڈیوسر سعدی اسد کہہ رہی ہیں کہ ایک بریک لے لیتے ہیں, تو بریک کے بعد ہم گفتگو کے اگلے مرحلے کو شروع کریں گے. وائس آف امریکہ واشنگٹن کے پروگرام ہردم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں امریکی محکمہ خارجہ کے زیر اہتمام جاری کینیڈی لوگر یوتھ ایکسچینج اینڈ اسٹڈی پروگرام کے تحت یہاں امریکی ہائی اسکولوں میں ایک سال کی تعلیم حاصل کرنے والے 107 طالب علموں کے کچھ نمائندہ طالب علم جو اپنے امریکی میزبان گھرانوں کے ساتھ ان کے گھر کے فرد کی طرح رہ رہے ہیں. ہمارے مہمان ہیں کراچی پاکستان کے طلال سید جو امریکی ریاست میساچوسٹس کے ایک ہائی اسکول میں ایک سال کی تعلیم حاصل کر رہی ہیں, سیالکوٹ پاکستان کی کشف اقبال جو امریکی ریاست میزوری کے ایک ہائی اسکول میں ایک سال کے لیے زیر تعلیم ہیں, ساہیوال پاکستان کے صہیب ناشد جو امریکی ریاست وائیومنگ کے ایک ہائی اسکول میں ایک تعلیمی سال گزار رہے ہیں, کراچی پاکستان کی عروج عثمانی جو منیسوٹا کے ایک ہائی اسکول میں ایک سال کے لیے تعلیم حاصل کر رہی ہیں, اور گلگت بلتستان کی ارم فاطمہ جو امریکی ریاست میزوری کے ایک ہائی اسکول میں ایک تعلیمی سال گزارنے کا موقع حاصل کر رہی ہیں. ہمارے مہمانوں کے تصویری تعارف اور اس پروگرام کو ہمارے فیس بک پیجز پر سننے کے لیے ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. ہمارے سبھی مہمان اس وقت موجود ہیں امریکہ کی مختلف ریاستوں سے ٹیلی فون پر ہمارے ساتھ. گفتگو شروع کریں گے ایک بار پھر کشف اقبال آپ سے. کشف, یہ بتائیے کہ آپ نے اس سیزن میں جب اپنے مہمانوں اپنے میزبانوں کے ساتھ شاپنگ کرنے گئی تو کیا ایسے مراحل یاد آئے کہ اپنے امی ابو آپ کو یاد آئے کہ اگر وہ ہوتے تو میں کتنے کھلے طریقے سے خریداری کرتی؟
جی جی بالکل. گھر والوں کی یاد تو آ رہی تھی کرسمس پہ بھی, کیونکہ یہ بھی ایک اس طرح کا ایونٹ ہے جب ساری فیملی گیدرنگز ہوتی ہیں اور سب فیملی ممبرز اکٹھے ہوتے ہیں. تو شاپنگ پہ بھی جب گئے تھے تب بھی یہ یاد تھی, لیکن ایسی کوئی بات نہیں کہ ایسے ہم نے فیل کیا ہو کہ ہم زیادہ کھل کے شاپنگ کرتے, بلکہ میرا خیال تھا کہ اگر ہم اپنی فیملی کے ساتھ ہوتے تو ہم اتنا کھل کے شاپنگ نہیں کر سکتے تھے.
اچھا اچھا.
یہاں پہ اپنی الاؤنس تھی اپنے پاس اور گفٹ دینے تھے, بلکہ خود ہم نے خود مینیج کرنی تھی اپنی منی, اور تو یہ زیادہ ہمارے پاس رائٹ تھا ہم کس طرح سے اپنی منی یوز کر سکتے ہیں. تو یہ بھی ایک اچھا ایکسپیرینس تھا, پہلے کبھی ایسا ایکسپیرینس.
تو عروج, آپ نے آپ کو کرسمس تہوار کو مناتے ہوئے سب سے اچھی کیا چیز لگی, سب سے عجیب کیا لگا, اور کوئی ایسا احساس پیدا ہوا جسے آپ بیان نہیں کر سکتی؟
بالکل. جو یہاں پہ سب سے اچھی چیز مجھے لگی وہ یہ تھی کہ یہاں پہ سب لوگ فیملی ٹائم کو بہت امپورٹینس دیتے ہیں. جیسے ابھی بھی میں اس وقت اپنی گرینڈ مدر کے یہاں ہوں, تو سب اوپر بیٹھے ہیں, ساتھ ناشتہ کرتے ہیں, फिर इकट्ठे चर्च गए थे तो सब इकट्ठे तैयार होके गए, जैसे हमारे यहाँ ईदों पे होता है कि सब सारे बच्चे जो हैं यहाँ पे मुख्तलिफ कजन्स हैं मेरे, तो सारे इकट्ठे तैयार होते हैं, कपड़ों के ऊपर डिस्कशन होती है, बातचीत होती है, तो ये सारी चीज़ें मुझे बहुत पसंद आई क्योंकि आने से पहले मेरे पास इस तरह का कोई कॉन्सेप्ट नहीं था मेरे पास, और ये चीज़ और उसके अलावा गिफ्ट का जो बहुत ज़्यादा चार्म था वो बहुत ही अच्छा कि यहाँ पे किस तरह हम ये लोग गिफ्ट खुले दिल से देते हैं, लेकिन इस बात का भी ख्याल रखते हैं कि ये नहीं हो कि आपकी जेब पर बहुत ज़्यादा बोझ पड़े। तो जैसे मेरी मेज़बान घराने के अंदर ये रिवायत है शुरू से कि ये लोग जो है सब लोगों के नाम लिखते हैं पर्चियों पर और फिर चिट निकालते हैं, तो हर बंदे को एक बंदा मिलता है ताकि सबको ना देना पड़े गिफ्ट।
अच्छा अच्छा, और फिर वो क्रिसमस की रात को गिफ्ट खोलते हैं क्रिसमस ट्री पर, वो भी आपने अपनी आंखों से देखा?
बिल्कुल, और मेरा जो घराना है, मैं जहाँ पे प्लेस हुई हूँ वो घराना बहुत ही कंट्री साइड है, तो फार्म्स वगैरह हैं, तो मेरी फैमिली ने खुद दरख्त भी काटा था, तो हम लोग दरख्त काटने गए तो वो भी बहुत ही मुख्तलिफ एक्सपीरियंस था कि हमने किस तरह दरख्त को चुनना है, कौन सा दरख्त लेना है, कितना ऊंचा हो, कितना चौड़ा हो, फिर उसके ऊपर जो हमने मुख्तलिफ ऑर्नामेंट्स लगाए थे, तो वो भी एक बहुत ही अच्छा एक्सपीरियंस था। तो मेरी क्रिसमस तो बहुत ही अच्छी जा रही है अभी तक के।
अच्छा, और इरम फातिमा आप बताइए कि आपको कोई ऐसा इवेंट जो सबसे ज्यादा अच्छा लगा हो, सबसे ज्यादा अजीब लगा हो, या आपने उसे सबसे ज्यादा एंजॉय किया हो?
जी बिल्कुल, क्रिसमस बहुत ज्यादा एंजॉय करने का इवेंट है, मुझे तो बहुत अच्छा लगा क्योंकि इस इवेंट के लिए तैयारियां एक महीने पहले से ही स्टार्ट हो जाती हैं। जो थैंक्सगिविंग का इवेंट है उसके अगले रात से क्रिसमस की तैयारियां स्टार्ट होती हैं। क्रिसमस के लिए डेकोरेशन, पूरा घर डेकोरेट किया जाता है, और फिर क्रिसमस ट्री मुझे बहुत अजीब लगी क्योंकि मतलब एक ट्री को काट के घर लाया जाता है और फिर उसको डेकोरेट किया जाता है, लेकिन मुझे बहुत अच्छा लगा उसको डेकोरेट करने के लिए और उसके ऊपर चॉकलेट्स वगैरह रखना, और फिर गिफ्ट उसके लास्ट में जो गिफ्ट रखते हैं बहुत ज्यादा गिफ्ट का पायल हो जाता है, और फिर उनको खोलने की जो एंग्शियसनेस होती है वो बहुत ज्यादा मुझे अच्छी लगी। अच्छा। और सुबह सुबह उठने पे जो क्रिसमस स्टॉकिंग्स मिलते हैं उनको खोलने का मुझे बहुत अच्छा लगता था, और उनको मैं खोल के इतने सारे चॉकलेट से अंदर जुराबे थी बहुत अच्छा लगा।
मतलब ये इनकी इनकी रिचुअल्स हैं, इनकी रस्में हैं जिसको ये फॉलो करते हैं, और ये मासूम सी चीजें हैं और इसको ये इंजॉय करते हैं, और ये वो चीजें हैं जो आपने कभी अपनी आंखों से अपने घरानों में अपनी फैमिलीज में नहीं देखी थी।
जी बिल्कुल,
तो ये आपको अजीब लगा और अच्छा भी लगा। सोएब नाशिद, आपको क्या तजुर्बा हुआ और कैसा लगा कि क्या डिफरेंट है, जैसे हमारे आपके पाकिस्तान के त्योहारों में और यहाँ के त्योहारों में सबसे ज्यादा डिफरेंट चीज आपने क्या महसूस की?
यहाँ पे सबसे पहले तो जो चीज मुझे सबसे अच्छी लगी वो ये थी कि लोग बहुत एक तरह से इकट्ठे हुए, और ये तो एक बहुत बड़ी सिमिलैरिटी है पाकिस्तानी त्योहारों में और यहाँ के त्योहारों में कि लोग इकट्ठे होते हैं, एक साथ बैठते हैं, एक साथ बातें करते हैं, खाते हैं और इंजॉय करते हैं, तो ये तो एक बहुत बड़ी सिमिलैरिटी थी जो पाकिस्तानी त्योहारों में और यहाँ के त्योहारों में है। जो चीज यहाँ पे डिफरेंट, तो यहाँ पे काफी जो इनकी रवायात हैं जो त्योहारों पे वो बहुत काफी चीजें यहाँ पे डिफरेंट थी, जिस तरह से गिफ्ट गिविंग है, और हमारा कोई इस तरह का त्योहार नहीं होता जिसपे हम एक दूसरे को गिफ्ट एक्सचेंज करें, और
ईदी देते हैं, ईद के दिन हमारे यहाँ ईदी देने का कॉन्सेप्ट है।
जी बिल्कुल, ईदी देने का कॉन्सेप्ट है, और पर यहाँ बहुत सारी चीजें थी जो रिवायात हैं वो डिफरेंट है, जिसमें एक घर में ट्री लेके आना और ट्री लगाना, और एक और मुझे जो सबसे एक अच्छी अजीब चीज लगी तो यहाँ पे एक चीज होती है इसे कहते हैं स्टॉकिंग्स, तो ये एक मतलब छोटी थैलियां होती हैं एक तरह की, और ये जराबों की शक्ल की होती हैं, तो ये फायरप्लेस के पास वो जराबों की शक्ल की जो थैलियां वो लटका देते हैं, और रात को फिर ये उसके अंदर कोई कैंडीज वगैरह और चॉकलेट्स डाल देते हैं, तो ये भी एक तरह का गिफ्ट होता है, और ये मुझे एक अजीब लगी जो
ایک وزیر اعظم کی شکل کی تھیلیاں اور یہ جو روایت تھی, پر یہ بھی بہت اچھی.
تو اس کو آپ نے پہلی بار اپنی آنکھوں سے دیکھا اور شاید پڑھا تو ہو اور شاید موویز میں بھی دیکھا ہو, لیکن پہلی دفعہ براہ راست دیکھنے کی بات اور ہے نا جی. یہ آپ لوگوں کے تجربات ہیں جو اس لحاظ سے یونیک ہیں آپ کے لیے بھی اور بہت سارے لوگوں کے لیے بھی جو اس وقت سن رہے ہیں کہ مسلمان بچے مسیحیوں کے ساتھ اپنے ان کے گھر کے فرد کی طرح رہ رہے ہیں اور ان کے گھر میں ایک ایسا تہوار منا رہے ہیں جو انہوں نے کبھی براہ راست سیلیبریٹ نہیں کیا تھا اور اس کا حصہ بن رہے ہیں, اس کو انجوائے بھی کر رہے ہیں. ٹھیک کہا میں نے؟ اچھا تو اب ہم گفتگو کے اگلے مرحلے کی طرف بڑھتے ہوئے طلال سید آپ سے پوچھیں گے. آپ سے پہلا سوال ہمیشہ سیریس آ رہا ہے, تو سوال آپ سے یہ ہوگا کہ اب سال نو شروع ہونے کو ہے, تو نہیں چلیے پہلے سال نو سے پہلے ہم بات کرتے ہیں آپ کی اچیومنٹس کی, کہ آپ نے جب پاکستان واپس جائیں گے تو کیا بتائیں گے کہ طلال سید نے ایک سال جو یہاں گزارا تھا اس میں کیا کچھ سیکھا اور اس کی کیا کامیابیاں ہیں؟ طلال سید ہمارے ساتھ ہیں؟ طلال سید کو ہماری آواز آ رہی ہے؟ چلیے جی یہی سوال ہم کرتے ہیں کشف اقبال آپ سے, آپ کی کامیابیوں کی فہرست کیا ہے؟
یہ بہت ساری اچیومنٹس ہیں, چھوٹی چھوٹی ہر مومنٹ ہم کچھ جو ہے سیکھ رہے ہیں, ہر ایکسٹینشن ہر لمحہ جو ہے اسے کچھ نہ کچھ سیکھ رہا ہے. لیکن اوور آل اگر بات کریں تو سب سے پہلے تو جو سب سے بڑی اچیومنٹ ہے, جو سب سے بڑی چیز ہم سب سیکھ رہے ہیں وہ یہ کہ ہم اپنا کانفیڈینس جو ہے وہ ڈیولپ کر رہے ہیں. یہ ایک بہت بڑی اچیومنٹ ہے. پاکستان میں میرے زیادہ کانفیڈینس نہیں تھا, بالکل بھی نہیں ہے, بلکہ ابھی بھی جو ہے وہ بھی میں ابھی جو ہے اتنی کانفیڈینٹ نہیں ہوں. لیکن میں خود فیل کرتی ہوں کہ جب میں یہاں پہ آئی تھی تو میں کس طرح سے تھی اور اب میں کس طرح سے ہوں, تو وہ بہت بڑا ایک چینج ہے. دوسری بات یہ ہے کہ جو اچیومنٹ جو میں سمجھتی ہوں کہ ایک اچیومنٹ ہے کہ ہم یہاں پہ آئے ہیں, ایک بالکل مختلف دنیا ہے یہاں پہ, سب کچھ ڈفرینٹ ہے. وہاں پہ جو ہم ایڈجسٹمنٹ ہے, جس طرح سے ہم ایڈجسٹ ہو گئے ہیں, جس طرح سے ہماری فیملیز بالکل ڈفرینٹ ہے, ہماری جو یہ زبان ہے وہ ڈفرینٹ ہے, تو ادھر جو ایڈجسٹ ہونا ہے وہ ایک بہت بڑی بات ہے. اور جس طرح سے میں دیکھ رہی ہوں کہ میرے سب دوست اور میں ایڈجسٹ ہوں, یہ ایک بہت بڑی اچیومنٹ ہے. اس کے بعد ان کے ساتھ یہ جو ابھی تک جو یہ میں ریسنٹ اچیومنٹ کی بات کروں تو یہ جو ہوا تھا پشاور میں جو سانحہ ہوا تھا اس کی بات کریں تو اس کو جس طرح سیٹل کرنا وہ ایک موقع تھا جب ہم بتا سکتے تھے کہ ہم کتنے اچھے امبیسیڈرز ہیں, ہم کس طرح سے جو ہے وہ اپنے ملک کو ریپرزینٹ کریں گے یہاں پہ, جو میڈیا جو کچھ دکھا رہا ہے وہ کس طرح سے ہے, اصل چیز کیا ہے. کیونکہ وہ میڈیا وہ سب کچھ نہیں دکھاتا ہے جو اصل وہاں پہ ہو رہا ہوتا ہے, تو ان کو یہ سب کچھ بتانا کہ
تو آپ سارے جو ایکسچینج اسٹوڈینٹس ہیں وہ پاکستان کے ایک طرح سے سفیر کے طور پر کام کر رہے ہیں اور انہیں یہ موقع ملا ہے اس یوتھ ایکسچینج پروگرام کے تھرو, جس کے لیے انہوں نے اپنی ذہانت اور صلاحیت کی وجہ سے وہ یہاں تک پہنچی ہیں. بات کریں گے ایک بار پھر گلگت پاکستان کی ارم فاطمہ سے, جنہوں نے امریکہ آ کر ثابت کیا ہے کہ پاکستان کی لڑکیاں خواہ کراچی اور اسلام آباد جیسے بڑے شہروں میں ہوں یا گلگت جیسے دور دراز اور پسماندہ علاقوں میں, انہیں جب اپنی صلاحیتیں آزمانے کا موقع دیا جاتا ہے تو وہ ثابت کرتی ہیں کہ پاکستان کی ہر لڑکی با صلاحیت ہے, ذہین ہے, بات صرف یہ ہے کہ انہیں مواقع فراہم کیے جائیں. تو ارم فاطمہ آپ سے ایک بار پھر کرسمس کے حوالے سے ہی سوال کروں گی کہ گلگت کے تہواروں میں مخصوص روایتی لباس میں مخصوص روایتی رقص کی تصاویر ہمیں اکثر دیکھنے کو ملی, تو یہی خیال آتا ہے کہ گلگت میں ہر وقت صرف تہواروں کا ہی سما رہتا ہے, تو یہ تاثر کس حد تک درست ہے اور کیا امریکی تہواروں کا براہ راست حصہ بنتے ہوئے آپ کو گلگت کے تہوار بھی یاد آئے؟
جی بالکل, لیکن میں ہر وقت ان کو بھی ریپرزینٹ کرتی رہتی ہوں ادھر امریکہ میں. میرے جو ہوسٹ فادر ہیں وہ لاہور پاکستان کے تھے, ادھر ان کی برتھ ہوئی تھی, لیکن اس کے بعد وہ انگلینڈ میں بڑے ہوئے ہیں. لیکن ہمارا جو گلگت اور پنجاب کا ڈفرینس ہے وہ بہت زیادہ ڈفرینس ہے. میرے ہوسٹ فادر سے ہر وقت ان کی یہی بات ہوتی رہتی ہے کہ گلگت میں کیا ہوتا ہے. تو میں گلگت کی بہت زیادہ چیزیں مطلب ان کے ساتھ شیئر کرتی ہوں, لیکن लेकिन मुझे अभी एहसास हो रहा है कि गिलगित और पंजाब का और या फिर पाकिस्तान के डिफरेंट इलाकों का जो डिफरेंस है वो मुझे देखने को मिल रहा है और बहुत ज्यादा डिफरेंस है। गिलगित में इतने मौके नहीं है लेकिन जो टैलेंट है वो बहुत ज्यादा है स्टूडेंट्स के अंदर और वो स्टूडेंट्स को जब मौके मिलते हैं तो वो उनका बहुत ज्यादा अच्छा इस्तेमाल करते हैं तो ये बहुत अच्छी बात है गिलगित के लिए। और कल्चर तो बहुत ज्यादा रिच है और एक अलग अलग दुनिया है उधर तो ये मैं इनके साथ शेयर करती हूँ और ये यही कहते हैं कि गिलगित तो बहुत अलग ही इलाका है और अलग कल्चर है उनका।
तो खास तौर पर आपने क्या चीज पेश की गिलगित की जो इन्हें पसंद आई कल्चर के हिसाब से?
मैं उनके लिए फूड बनाती हूँ गिलगित का क्योंकि गिलगित का पाकिस्तान का जो फूड है वो स्पाइसी होता है लेकिन गिलगित का जो फूड है वो बिल्कुल स्पाइसी नहीं होता जो कि बहुत ज्यादा डिफरेंट है पाकिस्तान से। तो मैं इनके लिए ज्यादा फूड बनाती हूँ इधर डिफरेंट जो डिशेज हैं गिलगित के ट्रेडिशनल डिशेज वो बनाती हूँ और मैंने इनके लिए डिफरेंट जो हैंडीक्राफ्ट से वो लाए थे गिफ्ट के तौर पे तो ये बहुत अच्छी लगी थी उनको जो कि पाकिस्तान से काफी डिफरेंट है।
अच्छा तलाल सैयद आपने क्या किया अपने मेजबानों को खुश करने के लिए और पाकिस्तान की सकाफत को क्योंकि कल्चरल एक्सचेंज प्रोग्राम भी है ना ये यूथ एक्सचेंज प्रोग्राम तो कुछ तो ये हो गया त्योहारों की मदद से आपको इनका कल्चर समझने की बराह रास्त देखने का मौका मिला आपने क्या कोशिश की पाकिस्तान के कल्चर को इनको बराह रास्त दिखाने की के लिए?
जी बिल्कुल क्योंकि क्रिसमस इनके लिए बहुत ही बड़ा कोई त्यौहार बहुत बड़ा त्यौहार होता है तो मैंने सोचा कि क्योंकि मेरा पहली बार है तो मैं अपना भी थोड़ा कल्चर दिखाऊं अपना पाकिस्तानी रंग थोड़ा इसमें मिलाऊं तो क्रिसमस की जो पहले क्रिसमस से पहले जो रात होती है जैसे हमारी चांद रात होती है तो उस पे जो है हम बहुत मुख्तलिफ जो है एक्टिविटीज करते हैं लोग एक जिंजर ब्रेड हाउसेस होते हैं वो बनाते हैं तो मैंने भी जो है मेहंदी मेरे पास थी मेहंदी की कोंद तो मैंने अपनी जो मेरी मेजबान अम्मी थी और उनकी जो बेटी यहाँ पर आई हुई थी क्रिसमस मनाने के लिए तो मुझे मेहंदी लगानी तो नहीं आती थी लेकिन मैंने अपनी जो है अपनी ट्राई करके मैंने उनके नाम उनके उर्दू में नाम लिखे उनके हाथों पे और उनको बताया कि हमारे जैसे आपका क्रिसमस है हमारा ईद होती है और हम लोग जो है हमारा ईद में क्या होता है और आपसे क्या मुख्तलिफ है और ये भी कि उनको और अपना थोड़ा कल्चर दिखाने के लिए तो मैंने जो उनको गिफ्ट दिए थे उनमें जो है एक शर्ट थी कमीजें थी आज मैंने अपने मेजबान भाई को जो है कुर्ता दिया अजरक दी तो ये काफी जो है
आपने कोशिश की। तो अगर अब जब आप पाकिस्तान वापस जाएंगे तो यहाँ के जो हॉलीडे सीजन के जो रंग हैं और पाकिस्तानी त्यौहार जो आप वहाँ पर मनाएंगे क्या चाहेंगे कि वो कौन से ऐसे रंग है जो आप अपने त्योहारों में शामिल कर सकें या करना चाहें?
ये है कि जो हमारे यहाँ पर जो है लोग काफी खुशी से मिलते हैं और टाइम फैमिली टाइम बहुत यहाँ पर इम्पोर्टेंट है यहाँ पे इनके लिए। मेरी जो मेजबान घराने में एक ये हमारा रूल है कि अगर आप जो है अपनी फैमिली के साथ बैठे हुए हैं अपनी फैमिली की बैठक में हैं तो आप अपना जो है मोबाइल यूज नहीं कर सकते आप अपना सेलफोन यूज नहीं कर सकते और ये बात मुझे बहुत अच्छी लगती है तो बैठ के जो है बातें करते हैं एक दूसरे से एक दूसरे का हालचाल पूछते हैं तो ये बात मुझे बहुत अच्छी लगती है।
अच्छा और सोहेब नाशिद हमारे साथ हैं?
जी बिल्कुल।
हाँ तो सोहेब आप क्या चाहेंगे क्या चीज ऐसी है इनके कल्चर की जो आप चाहेंगे कि जब पाकिस्तान जाएं तो अपने त्योहारों में अपने कल्चर में शामिल करें?
जी अपने त्योहारों में जो चीज मैं शामिल करना चाहता हूँ तो यहाँ पे क्रिसमस से एक दिन पहले मेरी जो मेजबान अम्मी है इन्होंने मेरे और मेरे फोर्थ ब्रदर का जो लैपटॉप है वो ये ऊपर इन्होंने जाके गैलरी में रख दिया और हमें कहा कि पूरे त्योहार के दौरान हमने अपने जो लैपटॉप है और अपना मोबाइल वगैरह वो यूज नहीं करना।
अच्छा।
तो ये बहुत अच्छी चीज थी बड़ी पॉजिटिव चीज थी क्योंकि हमारे पाकिस्तान में तो ये होता है कि सब कजन इकट्ठे बैठे भी हो तो सब अपने अपने मोबाइलों में लगे होते हैं तो
ये आपको अच्छा लगा? बहुत अच्छा।
जी बिल्कुल जी बहुत अच्छी चीज है कि सब इकट्ठे होते हैं और सब एक्चुअली इकट्ठे
तो पाकिस्तान में भी होते हैं ना। कशफ इकबाल आप बताइए आपको क्या सबसे डिफरेंट लगा और क्या अच्छा लगा और आप ये चाहेंगे कि ये चीज जो है मैं जब पाकिस्तान जाऊं तो अपने असल घराने में भी ये चीजें नाफिज कर दूं?
बहुत सारी डिफरेंट जो चीजें डिफरेंट हैं लेकिन जो मैं अपने फैमिली में शामिल नाफिज करना चाहूंगी तो वो ये होगा कि जिस तरह इनकी ये लोग गिफ्ट एक्सचेंज करते हैं, और पाकिस्तान में ऐसे नहीं होता कि वहां पे भी लोग गिफ्ट एक्सचेंज करते हैं, लेकिन यहाँ पे जो है ना ये हर चीज अप्रिशिएट करते हैं, कोई ये नहीं देखता कि आपके गिफ्ट में क्या है और उसकी प्राइस क्या है और वो अच्छी क्वालिटी का है कि नहीं है। वो मैं चाहूंगी कि पाकिस्तान में भी सब ऐसे ही हो कि वहां पे सब जो है वो ज्यादा कि ये इस चीज को वो अप्रिशिएट करेंगे कि इसकी क्वालिटी कैसी है, इसकी प्राइस कैसी थी। यहाँ पे सब ये चीज अप्रिशिएट करते हैं कि उसकी वो किस तरह से दिया है, उसकी वो उसने अपने दिल से दिया है, वो कितना वो किस तरह से देना चाह रहा था। तो ये चीज जो है,
और उसके लिए उसने कितनी मेहनत की, कितनी देर तक शॉपिंग मॉल में घूमा, उसे ढूंढा, आपकी पसंद को सामने रखा।
जी जी। तो यहाँ पे मेरे साथ जिनको मैंने गिफ्ट दिए, मैंने जिसको ये मेटीरियल चीजें दी, खरीद के चीजें दी, वो इतनी ज्यादा लोगों ने अप्रिशिएट नहीं की। जो मैंने खुद बनाई कार्ड बनाए, जो मैंने खुद लिखा, जो चीजें मैंने खुद बनाई, वो ये लोग उन्होंने बहुत पसंद की। वो सारा कह रहे कि मैंने जैसे अपनी होस्ट मदर को जो कार्ड बना के दिया, लेटर लिखा और
तो ये वो चीज थी तो जो आपको बहुत पसंद आई, और आप चाहेंगे कि जब पाकिस्तान जाएं तो अपने घराने में भी ये चीजों इस चीज को जरा प्रमोट करें। लेकिन ये कशफ, इसमें वक्त नहीं जाया होता?
वक्त जाया होता है, लेकिन फिर कुछ करने, कुछ किसी का दिल जीतने के लिए ऐसे फिर वक्त तो फिर जाया करना पड़ता है, क्योंकि जाया नहीं होता। ये फिर ये चीजें वो सारी जिंदगी याद रखेंगे। जैसे मेरी हो चमक, मैंने जो भी जिस चीज को मैंने जो जो गिफ्ट किया, वो सब कह रहे थे कि अब हम ये रहना जहाँ भी जाएंगे सारी जिंदगी जो ना ही मेरे साथ रहेगा। और मतलब कई लोग रो पड़े वो पढ़ते पढ़ते, तो ये चीजें होती है ना, इनका फिर इन सबके लिए सब कुछ करना पड़ता है। हम इधर ये सब करने आए हैं कि लोगों बताएं कि असल में हम किस तरह हैं, हम कितने अच्छे हैं,
हम हमारे दिल बहुत अच्छे हैं और हम दूसरों के दिल जीतने की कोशिशें करते रहते हैं। अच्छा, और हमारी प्रोड्यूसर कह रही है एक बार फिर कि एक छोटा सा ब्रेक, और ब्रेक के बाद हम गुफ्तगू को समेटेंगे। वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में। हमारे आज के मेहमान हैं अमरीकी महकमे खारिजा के जेर तमाम जारी कैनेडी लूगर यूथ एक्सचेंज एंड स्टडी प्रोग्राम के तहत यहाँ अमरीकी हाई स्कूलों में एक साल की तालीम हासिल करने वाले 107 तालिब इलमों के कुछ नुमाइंदा तालिब इल्म जो अपने अमरीकी मेजबान घरानों के साथ उनके घर के फर्द की तरह रह रहे हैं। हमारे मेहमान हैं कराची पाकिस्तान के तलाल सैयद, जो अमरीकी रियासत मैसाचुसेट्स के एक हाई स्कूल में एक साल की तालीम हासिल कर रही हैं। सियालकोट पाकिस्तान की कशफ इकबाल, जो अमरीकी रियासत मिजूरी के एक हाई स्कूल में एक साल के लिए जेर तालीम हैं। साहिवाल पाकिस्तान के सोहेब नाशिद, जो अमरीकी रियासत वायोमिंग के एक हाई स्कूल में एक तालीमी साल गुजार रहे हैं। कराची पाकिस्तान की उरूज उस्मानी, जो मिनेसोटा के एक हाई स्कूल में एक साल के लिए तालीम हासिल कर रही हैं। और गिलगित बल्तिस्तान की इरम फातमा, जो अमरीकी रियासत मिजूरी के एक हाई स्कूल में एक तालीमी साल गुजारने का मौका हासिल कर रही हैं। हमारे मेहमानों के तस्वीरी तारुफ और इस प्रोग्राम को हमारे फेसबुक पेजेस पर सुनने के लिए हमारे लिंक्स हैं facebook.com/hardamrawahaizindagi, और हमारा दूसरा लिंक है facebook.com/yasminjameelvoaurdu। हमारे सभी मेहमान इस वक्त मौजूद हैं अमेरिका की मुख्तलिफ रियासतों से टेलीफोन पर हमारे साथ। इरम फातमा, क्या आप ये चाहेंगी कि पाकिस्तानी हुकूमत या पाकिस्तानी निजी इदारे तालिब इल्मों के लिए मुल्की सतह पर एक्सचेंज प्रोग्राम शुरू करें, जिसमें एक सूबे से या एक इलाके के तालिब इल्म कुछ अरसे के लिए दूसरे इलाकों के तालीमी इदारों में जाकर तालीम हासिल करें और वहां कम्युनिटी सर्विसेज करें और वहां मेजबान घरानों के साथ रहने का बराह रास्त तजर्बा हासिल करें? क्या आप समझती हैं कि इस तरह पाकिस्तानी अवाम में हम आहंगी में इजाफा हो सकता है अगर इस पर अमल किया जाए तो?
पाकिस्तान के डिफरेंट इलाकों में आपका क्वेश्चन?
जी जी बिल्कुल, मतलब गिलगित की लड़कियां जो हैं, गिलगित के लोग जो हैं, वो पंजाब में जाकर कुछ 6 महीने के लिए 3 महीने के लिए किसी इदारे में जाएं, तालीम हासिल करें, वहां किसी मेजबान घराने के साथ रहें, बिल्कुल उसी तरह जिस तरह पाकिस्तान से आप यहां पर आए।
जी
जी बिल्कुल, लेकिन ऐसा तो नहीं है क्योंकि गिलगित से तो बहुत ज्यादा स्टूडेंट्स इस वक्त पंजाब में, लाहौर में और सिंध में, पाकिस्तान के डिफरेंट इलाकों में रहते हैं, क्योंकि पढ़ाई के लिए तो जरूरी है कि वो उधर जाएं, लेकिन वो ज्यादातर गिलगित के जो लोग हैं वो डाउन एरियाज में ही रहते हैं पढ़ाई के लिए, तो इसके लिए एक्सचेंज करना तो मुझे काफी
मुश्किल लगता है। यानी मेरा सवाल ये कि अगर वो किसी मेजबान घराने के साथ भी रहे ना, वो तो हॉस्टल में जाकर रह के पढ़ते होंगे ना।
जी जी बिल्कुल।
तो अगर किसी अगर वहाँ के मेजबान घरानों के साथ रहकर जिंदगी गुजारें, कुछ अरसा गुजारें, तो क्या उनको उन वहाँ के हालात को बराह रास्त देखने का तजर्बा हासिल हो सकता है इसी
तरह? बिल्कुल, ये अगर यूं हुआ तो बहुत अच्छा होगा, क्योंकि पाकिस्तान के कल्चर को बहुत ज्यादा डाइवर्स कल्चर है, तो उस कल्चर को स्टडी करने के लिए उनको मौका मिलेगा, तो ये तो बहुत अच्छी बात है।
अच्छी बात होगी। और जब इरम फातिमा 2015 में अमेरिका में अपने इर्द गिर्द के लोगों को गिलगित और पाकिस्तान के शिमाली इलाकों के बारे में किस तरह ज्यादा से ज्यादा मालूम फराहम करेंगी, और पाकिस्तान जाकर क्या कुछ ऐसा करेंगी या क्या कुछ ऐसा प्लान करेंगी कि आइंदा जिंदगी में जिससे गिलगित की दूसरी लड़कियों को फायदा हो?
गिलगित में तो अपॉर्चुनिटीज ज्यादा नहीं है स्टूडेंट्स के लिए कि वो खुद का टैलेंट, खुद के टैलेंट को शो करे, तो मैं चाहती हूँ कि गिलगित में इंटरनेट का ज्यादा इशू होता है, क्योंकि कहते हैं ना कि हर चीज के लिए इंटरनेट का होना बहुत जरूरी है, लेकिन मैं हुंजा में रहती हूँ तो हुंजा में इतना ज्यादा इंटरनेट एक्सेस नहीं है, तो टैलेंट को शो करने का इतना मौका नहीं मिलता। मैं जब से इस प्रोग्राम में शामिल हुई हूँ और इस प्रोग्राम में जब से मैं इंटर हुई हूँ, तो ज्यादा से ज्यादा काम इंटरनेट पे होता था और उस पे एक्सेस नहीं होता था मेरे लिए, तो बहुत ज्यादा मेरे लिए प्रॉब्लम होती थी हर चीज, ईमेल वगैरह।
तो आप कोशिश करेंगी कि आप कोशिश करेंगी कि अपनी ये आवाज तो हुकूमत तक पहुंचाएं और उन इदारों तक पहुंचाएं कि गिलगित में इंटरनेट को ज्यादा से ज्यादा दिया जाए, ताकि लड़कियां और लड़के और बच्चे और सभी को दुनिया से कनेक्ट होने का और मालूमात हासिल करने का मौका मिले। तलाल सैयद, अब 9.5 शुरू होने को है, बताइए कि 2015 में भी जब आप यहाँ ही होंगे, क्या ख्वाहिशें हैं और क्या कुछ करना चाहेंगे 2015 में जल्दी से?
जी बिल्कुल, ख्वाहिशें तो अभी बहुत सारी हैं, अभी तो जो है काफी 6 महीने रहते हैं, तो मैं यही करना चाहूंगा कि अपने कल्चर को बहुत ज्यादा से ज्यादा प्रमोट करूं और इनको दिखाऊं कि पाकिस्तान कितना खूबसूरत है, पाकिस्तान के लोग कितने अच्छे हैं, और जितने भी मेरी जो मिसकंसेप्शन है पाकिस्तान के बारे में इन लोगों के दिल में, वो दूर करूं, तो बिल्कुल, और मैं यही करना चाहूंगा।
अच्छा सोहेब नाशिद, पाकिस्तानी यूथ एक्सचेंज स्टूडेंट जो है पाकिस्तान और अमरीकी लोगों और अमरीकी हुकूमत के दरमियान ताल्लुकात बेहतर बनाने में क्या कोई किरदार अदा कर रही हैं या कर सकते हैं? यूथ एक्सचेंज के जो स्टूडेंट्स यहाँ पर हैं पाकिस्तानी, वो किस तरह आप समझते हैं कि एक रोल प्ले कर रहे हैं पाकिस्तान और अमरीका के लोगों के दरमियान ताल्लुकात को बेहतर बनाने में?
जी जी बिल्कुल, यहाँ पे जो मेरे जो फेलो ईयर स्टूडेंट्स हैं और मैं खुद, यहाँ पे हम बहुत कुछ कर रहे हैं अपना कल्चर शेयर करने के लिए। यहाँ पे हमारा एक इंटरनेशनल एजुकेशन वीक होता है, उसमें सब बच्चे जो है हम पाकिस्तान के बारे में प्रेजेंटेशन देते हैं, पाकिस्तानी कल्चर के बारे में प्रेजेंटेशन देते हैं, तो उसमें मैंने भी काफी प्रेजेंटेशन दी थी इस्लाम के बारे में, पाकिस्तान के बारे में, पाकिस्तान के लोगों के बारे में, हमारे जो हमारी तहजीब और सकाफत है और जितने भी हमारे खूबसूरत चीजें हैं पाकिस्तान में, उन सब के बारे में मैंने इन लोगों को बताया, और जो डिफरेंट मौके होते हैं, जिस तरह अभी क्रिसमस मैंने इनको, मेरे पास एक सिंधी टॉफी थी वो मैंने गिफ्ट की और कुछ चूड़ियां वगैरह लाया था वो गिफ्ट की, तो हम तो मौकों की तलाश में होते हैं कि जब हमें मौका मिले हम कुछ ना कुछ ऐसा करें जिससे हम अपनी सकाफत इनके साथ शेयर कर सकें
और आपस के ताल्लुकात जो हैं वो मजबूत से मजबूत रहे, और जब आप चले जाएंगे तो भी आपकी इन फैमिलीज के साथ रिश्ते मजबूत रहेंगे, तो इस तरह से एक, 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 क्या कहना चाहिए कि तवील अरसे के ताल्लुकात कायम होंगे।
एक बहुत अच्छा कनेक्शन कायम हो जाता है यहाँ पे फैमिली के साथ रहने के बाद, और ये तो अक्सर मेरे छोटे भाई के बारे में पूछते रहते हैं और ये कहते हैं कि अच्छा हम उनको कैसे यहाँ पे बुला सकते हैं, कैसे उनसे मिल सकते हैं।
अच्छा,
तो एक बहुत अच्छा कनेक्शन कायम हो जाते हैं।
बिल्कुल। अच्छा उरूज उस्मानी, 2015 की उरूज उस्मानी को हम क्या कुछ करता हुआ देखेंगे?
जो सबसे बड़ा फर्क होगा वो ये होगा कि यहाँ आके मैंने ये चीज बहुत अच्छी देखी कि यहाँ पे जो नौजवान है उन लोगों में अपनी जिम्मेदारी का एहसास है बहुत जल्दी उम्र से. हमारे यहाँ ये होता है कि जी वालिदैन कॉलेज यूनिवर्सिटी तक के ही आपको बिल्कुल सारा कुछ वही करके देते हैं. तो हम लोग जब फिर जॉब्स में आते हैं तो बहुत मुश्किल होती है. तो यहाँ आके बच्चों को मैंने देखा कि फलाही काम करते हैं, खाली फलाही काम के साथ साथ वैसे भी डिफरेंट जॉब्स करते हैं. तो ये मुझे बहुत पसंद आई. ये चीज़ मैं वापस जाके पाकिस्तान के नौजवानों में फैलाना चाहूँगी कि किस तरह फलाही किरदार काम करके ना सिर्फ हम अपनी सोसाइटी को पे बैक करते हैं बल्कि हमारा अपना भी फायदा होता है.
बेहद शुक्रिया, बेहद शुक्रिया जिस्मानी. आज के प्रोग्राम हरदम रवायत जिंदगी को समेटने का वक्त हुआ. हम अपने सुनने वालों को बता दें कि हमारे आज के प्रोग्राम के मेहमान थे अमरीकी महकमा खारजा के ज़ेर-ए-एहतमाम जारी कैरी लुगर यूथ एक्सचेंज स्टडी प्रोग्राम के तहत यहाँ अमरीकी हाई स्कूलों में एक साल की तालीम हासिल करने वाले 107 तालिब इल्मों के कुछ नुमाइंदा तालिब इल्म, कराची पाकिस्तान के तलाल सैयद जो अमरीकी रियासत मैसाचुसेट्स से हमारे साथ शामिल हुए, सियालकोट पाकिस्तान के कशफ इकबाल अमरीकी रियासत मिजूरी से, साहिवाल पाकिस्तान के सोएब नाशिद अमरीकी रियासत वायोमिंग से, कराची पाकिस्तान की उरूज उस्मानी मिनेसोटा से और गिलगित बल्तिस्तान की इरम फातिमा अमरीकी रियासत मिजूरी से हमारे प्रोग्राम में शामिल हुई. हमारे आज के प्रोग्राम की प्रोड्यूसर थी सादिया असद और इंजीनियर थे नेल्सन लोपस. यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.